الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الصلاة كانت على المؤمنين كتابا موقوتا. سبحان ربك رب العزة عما يصفون، السلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. بے شک نماز مومن پر اپنے وقت پر فرض ہے، اس آیت میں جہاں نماز کی فرضیت کا حکم ہے وہاں سب کے ساتھ وقت کی قید بھی لگا دی. دین اسلام نے وقت کی اہمیت کو بہت اچھے انداز سے واضح کیا ہے. ہمارے مشائخ نے فرمایا، الوقت من ذهب وقيل، وقت سونے اور چاندی کی گلیوں کے معنی ہے. بعض مشائخ نے فرمایا، الوقت سیف کا پھر وقت کاٹتی ہوئی تلوار. یہ وقت چل رہا ہے، اس کو انسان استعمال کر لے تو فائدہ اٹھائے گا، اور اگر استعمال نہ کرے تو ضائع کر سکے. یہ مثال اس کی سمجھیے کہ جیسے بہت بڑا پانی کا ریزروائر ہو اور اس کے آگے ایک پل بنا کر اس میں ہائیڈرالک پاور اسٹیشن لگا دیا گیا. اب جو پانی بھی گزر رہا ہے اس کی وجہ وہ بجلی بن رہی ہے، لیکن اگر کوئی بندہ اس پاور اسٹیشن کو آف ہی کر دے تو پانی تو پھر بھی گزر رہا ہے. پانی گزر رہا ہے، پروڈکشن کچھ نہیں ہے. کوئی بندہ اگر مستقل اپنے پاور اسٹیشن کو آن رکھے تو جتنا پانی کا اس کے ایکویلنٹ یونٹ اس نے بنا لی، اور کوئی اس کا سوئچ آن ہی نہ کرے تو اس نے اپنا سارا کا سارا پانی ضائع کر دیا. یہی انسان کی زندگی کا حال ہے کہ اگر انسان اپنی زندگی کے اوقات کو نیک کام میں لگانے کی کوشش کرے تو یہ اس زندگی کے وقت کو قیمتی سے قیمتی کر بنا سکتا ہے، اور اگر غفلت برتے تو یہ اپنے وقت کو گنوا سکتا. گرمی کا موسم تھا، اچانک بادل بن گئے اور موسم زیادہ ٹھنڈا ہو گیا تو ایک برف بیچنے والے کی برف دکھ نہیں رہی، کوئی خریدنے والا ہی نہیں تھا. اب شربت پینے کی ضرورت ہی نہیں تھی، ٹھنڈا بھی موسم ہو گیا، لیکن برف والے کا تو پیسہ لگا ہوا تھا تو وہ کچھ دیر تو انتظار کرتا رہا، لوگوں کو کہتا رہا کہ مجھ سے برف خریدو خریدو. جب اس نے دیکھا کہ کوئی بھی نہیں خرید رہا تو وہ کھڑا ہوا اور کہنے لگا، لوگو رحم کرو اس شخص پر جس کا سرمایہ پگھل رہا. لوگو رحم کرو اس شخص پر جس کا سرمایہ پگھل رہا. تو ہماری زندگی بھی برف کے بلاک کی مانند ہے، ہر لمحے پہلے سے کم ہوتی جائے ہو رہی ہے عمر مثل برف کم، چپک چپکے رستہ رستہ دم بدم. ہر لمحے گٹتی چلی جا رہی ہے زندگی، جو دن آج ہماری زندگی میں غروب ہوا یہ لوٹ کر دوبارہ کبھی نہیں, نیا دن ہوگا, نیا وقت ہوگا. یہ وقت ہم گزار بیٹھے تو وقت کی قدر لانے کی بڑی ضرورت ہے. اس کو چاہیں تو آپ سونا بنا لیں اور چاہیں تو اسے مٹی کے بھاؤ آپ گزار. جس طرح کنجوس انسان بہت ہی محتاط ہو کر اپنے مال کو خرچ کرتا ہے, مومن اسی طرح بڑے محتاط طریقے سے اپنے وقت کو خرچ کرتا ہے. وقت کو ضائع نہیں ہونے دیتا. چنانچہ ہمارے بزرگوں نے تو وقت کی بہت قدر ہے. یہاں تک کہ ایک بزرگ تھے, وہ خود خط اٹھایا کرتے تھے. کسی نے ان سے کہا کہ حضرت آپ اس کو پانی میں ملا کے میٹھا ملائیں اور پھر کھائیں تو اس کا بڑا مزہ ہوگا. انہوں نے کہا بھائی میں نے اس کو پانی ملا کے بھی کھا کے دیکھا, خود کھا کے بھی دیکھا. جب میں نے کمپیریزن کیا تو پانی ملا کے کھانے میں وقت زیادہ لگتا ہے, خود پھانک لینے میں وقت کم لگتا ہے. میں پچھلے 20 سال سے خود پھانک کے گزارا کر رہا ہوں, جو وقت بچتا ہے اس میں 70 مرتبہ سبحان اللہ پڑھ لیتا ہوں. اب اندازہ لگائیے کہ وہ اپنے کھانے کے وقت میں سے ٹائم بچا کر مجھے اللہ کا ذکر کرتے ہیں. ہم نے کبھی شاید سوچا ہی ہو کہ کھانا بھی کوئی ایسا عمل ہے کہ جس میں تھوڑا وقت لگانا چاہیے, وقت کو اس میں سے بھی بچانے کی ضرورت. ایک بزرگ تھے جو فوت ہوئے تو ان کے زندگی کے دنوں پر جتنی کتابیں انہوں نے لکھی تھیں ان کے ٹوٹل پیجز کو جب ڈیوائڈ کیا تو 20 پیجز پر ڈے کی ایوریج آئی. اب بتائیں کہ جو بندہ 20 پیجز آف نیو بک پر ڈے لکھ سکے اس نے کتنی مصروف زندگی گزاری. ہم تو 20 پیجز پر ڈے پڑھ نہیں سکتے, نہیں گراؤ لکھیں گے کیا؟ لکھنا تو بڑا مشکل ہوتا ہے, پڑھ ہی نہیں سکتے. تو انہوں نے کتنی مصروف زندگیاں گزاری, بہت مصروف زندگی گزاری. حتیٰ کہ طلب علم میں ہمارے مشائخ نے ایسے عجیب نمونے چھوڑے ہیں کہ دنیا آج تک اس پر حیران ہے. طلب علم میں امام شافعی رحمۃ اللہ علیہ شاگرد ہیں, امام محمد رحمۃ اللہ علیہ استاد. امام محمد رحمۃ اللہ علیہ خصوصی شاگرد تھے امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ. تو امام شافعی رحمۃ اللہ علیہ کے استاد بھی بنے. ایک جگہ درس قرآن دیتے تھے, درس فکر دیتے تھے. اب بہت لوگ ان کی محفل میں ان کی باتیں سننے آتے. قریب ایک آبادی تھی چند میل کے فاصلے پر, ان کے کچھ لوگ آئے اور انہوں نے کہا کہ حضرت آپ ہم بھی درس دیا کیجیے. ان سبھی دیکھو اتنے میں سبق یہاں پڑھاتا ہوں, اتنا مصروف رہتا ہوں, تو میرے پاس تو اتنا تھوڑا وقت ہے کہ میں یہاں سے اگر اس بستی جاؤں اور واپس آؤں تو وقت گزر جائے. تو وقت کم ہے, میں نہیں ہوں. ان لوگوں نے مشورہ دیا, انہوں نے کہا کہ حضرت ہم ایک مشورہ دیتے ہیں کہ ہم ایک سواری کا انتظام کرتے ہیں, جیسے ہی آپ درد سے فارغ ہوں اس سواری کو سوار ہو کے آپ آ جائے کریں تیزی سے, اور جیسے ہی درد ختم ہو اس سے زیادہ چلے جایا کریں, اس کو بچت ہو جائے گی ٹائم کی. حضرت نے قبول کر لیا. اب ایک جگہ بھی درد ہونے لگا, جب فارغ ہوتے تو سواری پہ دوسری جگہ جاتے پھر واپس آتے, دو جگہ درد کا سلسلہ شروع ہو گیا. اللہ تعالیٰ کی شان دیکھیں, امام شافعی رحمۃ اللہ علیہ ایک دن آئے آج امام محمد رحمۃ اللہ ایسے کہنے لگے کہ حضرت میں نے تو فلاں کتاب آپ سے پڑھنی ہے, فلاں کتاب پڑھنی ہے. بھائی آپ کو تو پتہ ہے میرے پاس ٹائم فاری نہیں ہے, حضرت وہ آپ سے پڑھنی ہے. ٹائم کہاں سے لاؤں میرے پاس ٹائم؟ جب دو چار مرتبہ کہا تو اس وقت کو کہنے لگا کہ حضرت تمہارے چار سو مطلب کہنے لگے کہ حضرت جب آپ ایک جگہ درس دینے کے بعد سواری پہ سوار ہو کر دوسری جگہ جاتے ہیں تو راستے میں آپ آ رہے ہوتے ہیں, آپ سواری پہ بیٹھے بیٹھے درس دیا کرنا, میں سواری کے ساتھ دوڑتا بھی رہوں گا آپ کا درس بھی سن سکتا. تاریخ انسانیت میں طلب علم کی اس سے بہترین مثال کوئی مل نہیں. اتنا مسلمان ایک وقت میں علم کا قدردان تھا کہ استاد کی سواری چل رہی ہوتی تھی اور یہ ساتھ ساتھ بھاگتا بھی تھا اور استاد سے علم بھی حاصل کیا. ان حضرات میں سے وقت کی قدر, وہ سمجھتے تھے کہ وقت اتنا اہم ہے. چنانچہ ان کو فرصت نہیں ہوتی تھی. مولانا یحییٰ رحمۃ اللہ علیہ جو شیخ علی رحمۃ اللہ کے والد ہیں, ایک مرتبہ ان کے دن میں خیال آیا کہ وہ گنا کیتے ہیں, گنے ہوتے ہیں سبزیوں کے زمانے سے, تو خیال آیا یا دھوپ کو گیس کے گنا کیتے ہیں. 17 سال اس کے بعد زندہ رہے, دھوپ پر بیٹھ کر گنا کیتے تھے, فرصت نہیں ہوتی. 17 سال میں گنا کیتے کی فرصت ہے, اتنی مصروف زندگی ہو رہا, کام 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 وقت اڑا رہا. ایسے وقت میں زندگی کو مشہور گزارا تھا. دین اسلام نے, ذرا توجہ فرمائیے گا, دین اسلام کا حکم دیکھیے کہ شریعت نے جو دن کی عبادتیں ہیں ان کو سورج کے ساتھ رکھ دیا اور جو سالانہ تقاریب ہیں ان کو چاند کے ساتھ رکھ دیا. یعنی دن کی عبادت کو سولر سسٹم کے ساتھ اور سالانہ تقریبات کو لینر سسٹم کے ساتھ, مثال کے طور پر جب صبح صادق ہو جائے تو فجر کا وقت شروع ہو گیا اور سورج نکلنے سے تھوڑی دیر پہلے تک رہا, سورج جب ڈھل گیا ظہر کا وقت, جب سایہ دو مثل ہو گیا تو عصر کا وقت, جب سورج غروب ہو گیا تو مغرب کا وقت, جب سورج غروب ہوئے اتنی دیر لگی کہ ستارے سے چکنے لگے تو عشاء کا وقت. تو دن کی پانچوں نمازوں کو کس کے ساتھ مکھی کیا گیا؟ سورج کے. لیکن جو سالانہ تقاریب ہوتی ہیں ان کو نقصی کیا گیا چاند کے ساتھ. مثلا عید الاضحیٰ کا چاند نظر آئے, حج کرنا ہے ایک تقریب ہے, ایک عمل ہے سالانہ, چاند کے ساتھ اس کا رشتہ. جب 9 تاریخ ہوگی عرفات سے آنے والے وقوف سے عرفات چاند کے ساتھ اس کے پاس, ربیع الاول کا مہینہ چاند کے ساتھ, محرم کا مہینہ چاند کے ساتھ, رمضان کا مہینہ چاند کے ساتھ, عید الفطر چاند کے ساتھ. تو آپ غور کیجئے سالانہ تقاریب جو ہماری زندگیوں میں ہے نا, ان کا تعلق لینئر سسٹم سے. اچھا یہ کیوں نصیحت ہے تم سولر سسٹم سے وابستہ کر لیتے؟ اس میں حکمت ہے. حکمت یہ ہے کہ لونر سسٹم سولر سسٹم سے 10 دن چھوٹا ہے, تو ہر سال یہ 10 دن آگے بڑھتا چلا جاتا ہے. چنانچہ ایک بندہ اگر گرمیوں میں روزہ رکھے اپنے بچپن میں تو 36 سال میں یہ مختلف ताल के हिस्सों में से रोटेट होके फिर वही गर्मे में आ जाए। तो इसका एक बड़ा फायदा ये हुआ कि दुनिया के मुख्तलिफ लोगों को ये तकारीर साल के मुख्तलिफ हिस्सों में मनाने का मौका मिल जाए। अगर सोलर सिस्टम कर देते तो साल के जिस हिस्से में जो तकलीफ जहां आती वो तो हमें समझ में आती। अब दुनिया में हर जगह तो दिन 12 घंटे और रात 12 घंटे की नहीं ना, कम ज्यादा भी है। तो कम ज्यादा में कई जगह 6 घंटे की रात, 18 घंटे का दिन। तो 18 घंटे के दिन वालों को रोजे अगर आ जाते इस मौसम में तो फिर सोचते ना, या अल्लाह लोगों के लिए 6 घंटे के रोजे, हमारे लिए 18 घंटे के रोजे। कुछ साल पहले की बात है, एक आदमी को एक मुल्क जाना हुआ, वहां सूरज शुरू होता था 9:30 दिन से। सूरज शुरू होता है 9:30 दिन से और मगरिब की नमाज होती है 3:30 के शहर। अब दिन देखो कितना छोटा। अब उस मौसम में उनको रोजे रखने हो हमेशा सारी जिंदगी, तो उनके तो मजे हो गया था। अभी तैयारी करके फारे हुए, साफ अफ्तारी की तैयारियाँ थी, जल्दी जोता था, इतनी नमाजें भी पढ़नी है, फजर भी पढ़नी है, असर भी पढ़नी है, असर भी पढ़नी है, फिर मगरिब भी पढ़नी। मगर क्या, क्योंकि ये रिट्रीट कर रहा है, तो अगर वो साल में कभी छोटे दिनों में रोजे रखेंगे तो फिर कंपनसेट होगा। ऐसा भी वक्त आएगा 18 घंटे भी रोजे रखेंगे, कभी सर्दियों में रखेंगे तो गर्मियों में भी रखेंगे, शिया में रखेंगे तो बाहर में भी रखेंगे। तो साल के मुख्तलिफ औकात में तकारीर को मनाने का मौका मिलेगा। ये हिकमत देखो दीन इस्लाम। चांद के साथ जो ताल्लुक है ना, इसमें बड़ी हिकमत है। हमारे यहाँ कई मुसलमान भाई बड़े तंग होते हैं, कहते हैं जी इसको शमस निज़ाम के साथ आप लोग क्यों नहीं मिला देते, ताकि हर साल तय हो कि ईद कब होगी, हज कब होगा, फलां कब होगा। अब उनको समझाया जाता है, चलिए देखो दीन इस्लाम तो आलमी दीन है, क़यामत तक के लिए दीन है, हर दौर और हर जमाने का दीन है। तो दीन इस्लाम ने तकारीब में रियायत की कि ये रोटेट हों साल के मुख्तलिफ महीने में, और सारे दिन की नमाजों का वक्त सूरज के साथ नक्शी किया। क्यों? सूरज एक ऐसी चीज है कि दुनिया में इंसान जहां भी सूरज को आसानी से देख सकता है, वो समुंदर में हो तो भी देख सकता है, वो पहाड़ों पे हो तो भी देख सकता है, वो जंगलों में हो तो भी देख सकता है। तो सूरज से उसको नमाज के वक्त का अंदाजा लगाना जरा आसान होता है। मुझे इसका काम हिसाब सुनाया रमजान का चांद देखने के बारे में, तो मुझे रोया से ही वह अक्सर रोया कि तुम चांद देखो तो रोजा रखो और चांद देखो तो इफ्तार कर लो। तो चांद देखने पर हुक्म दिया। अब यहां हमारे जो यहां के मुसलमान हैं उनके दो ग्रुप हैं। एक तो वो हैं जो बड़ा अपने आप को पढ़ा लिखा समझते हैं कि हम साइंस पढ़े हैं और हम PhD की है और MSc की है और कंप्यूटर साइंस है अपना। वो कहते हैं जी कि बस साइंटिफिक एज है, चांद का पहले से ही अंदाजा लगाते हैं कि ये कब नजर आ सकता है, तो पहले से ही अनाउंस कर देना चाहिए। दारुल हिजरा एक मस्जिद है वर्जीनिया में, वहां शौबान के आखिरी जुमे में ऐलान कर दिया जाता है कि इस तारीख को पहला रोजा होगा, इस तारीख को ईद मनाई जाएगी। वो करते क्या है? वो करते ये हैं कि चांद के बारे में डेटा देखते हैं और जहां चांद नजर आने के चांसेस होते हैं वो उस दिन को पेपर के ऊपर डिसाइड करके ना दिखने लगे। लॉजिक उनकी क्या है? उनकी लॉजिक ये है कि भी आज तो चांद के बारे में इतना डेटा अवेलेबल है कि आदमी को कोई डेटा पता चलता है कि नजर आ जाए। अच्छा, उसमें थोड़ी सी देखना बारिश की है, वो भी अब बात चल पड़ी तो खोल दें कि चांद जब 15-14 का होता है ना तो भरपूर चांद होता है, फिर 15 के बाद आहिस्ता आहिस्ता घटता 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 जो महीने के अख्ताम से ना ये बिल्कुल खत्म हो जाता है, और एक दिन दरमियान में ऐसा आता है जब ये नजर ही नहीं आता। वो जब नजर ही नहीं आता ना तो उस वक्त ये बिल्कुल काला होता है, नजर ही नहीं आता। साइंसदानों ने उसका नाम रख दिया न्यू मून। तो गोया जब चांद नजर आ ही नहीं सकता, ये ओझल है, काला है, तो उसका नाम साइंसदानों ने क्या रखा? न्यू मून। अब हमारे मुसलमान भाई कई न्यू मून के लफ्ज से धोखा खा गए। भाई एक न्यू मून हमारा है जिसको देख के हम रमजान शरीफ का ऐलान करते हैं, और एक न्यू मून का लफ्ज साइंसदानों का है। साइंटिफिक टर्म और चीज है, मुसलमानों का नया चांद और चीज है। साइंसदान न्यू मून उसको कहते हैं कि जब वो बिल्कुल काला होता है नजर आने के चांसेस होते हैं। हम न्यू मून कहते हैं क्रीसेंट को, हिलाल को, जब हल्का सा हिलाल नजर आता है हम उसको न्यू मून कहते हैं। उनके न्यू मून की डेफिनेशन में हमारे न्यू मून की डेफिनेशन में फर्क है। अब होता क्या है कि जब चांद नजर नहीं आता आखिरी दिन, तो उस वक्त इसको कहते हैं बर्थ ऑफ न्यू मून। जब काला हो गया तो क्या हो गया? बर्थ ऑफ न्यू मून शुरू हो गई। वो बर्थ ऑफ न्यू मून अगर हो 2 घंटे 4 घंटे 6 घंटे मगर से पहले पहले, तो चांद नजर आना मुमकिन ही नहीं होगा। और अगर अब 20 घंटे 22 घंटे 23 घंटे तो नजर आना तकरीबन यकीनी होगा। 6-8 घंटे अगर शुरू के हो तो मुमकिन ही नहीं कि देख सके। और अगर 18 घंटे से ऊपर हो तो 90% से ज्यादा चांसेस हैं कि यकीनन देखेंगे। अब ये जो दरमियान का दौर है ना, ये बड़ा क्रिटिकल दौर है कि कई मरतबा बर्फ ऑफ न्यू मून होती है 14 घंटे। अब 14 घंटे में नजर आने के इम्कान किसकी थी? आगे तक कह नहीं दिया। तो भाई दीन इस्लाम तो क़यामत तक के लिए दीन है ना। अगर हमने चांद के डेटे पर डिसीजन लेना है तो हमें तो फिर हमेशा एक उसूल को अपनाना पड़ेगा ना। हम इनसे ये पूछते हैं, क्वेश्चन करते हैं कि भाई जब तो बर्थ ऑफ न्यू मून है 8 घंटे तक साल वगैरह के नजर नहीं आता, अगले दिन ईद होगी तो अगले दिन चांद नजर आएगा, फिर अगले दिन ईद होगी। और अगर 18 घंटे से ऊपर हो चुकी तो यकीन ही है कि कल को ईद होगी, मगर दरमियान में क्या करेंगे जब 12-13 घंटे का डिफरेंस फर्क हो? कहते हैं जी तो उस वक्त यकीन से नहीं कह सकते। हम कहते हैं सच्ची बात जी नहीं चाहिए नहीं पसंद की, तो बेहतर है कि ये तो कोई क्राइटेरिया ना होगा कि हमेशा इसको इसके ऊपर डिसीजन दिया जा सके। वो कहते हैं जी नहीं, बस डिसीजन इसके ऊपर लो। लॉजिक क्या? लॉजिक उनकी ये है, तवज्जो सुने, लॉजिक ये है कि जी आज दुनिया चांद से पहुंच चुकी और इन मुल्लाओं को चांद नजर ही नहीं आता। ये लॉजिक कि दुनिया चांद पे कदम रख चुकी और मुल्लाओं को चांद नजर ही नहीं आता। हम कहते हैं देखो भाई, उसूल हमेशा एक होता है। अगर तो चांद के डेटा से उसको डिसाइड करना है तो फिर डेटा हमेशा क्लियर कट होना चाहिए। अगर उसमें कहीं दरमियान में शक के इम्कान आते हैं तो शरीयत शक वाली चीज को बेस नहीं बना सकती। نبی علیہ السلام نے فرما دیا تم ادھر ہو جاتے ہی واسطے ادھر ہو جاتے، چاند آنکھ سے دیکھو تو تم روزہ شروع کر دو، پھر آنکھ سے دیکھو تو تم عید منا لو، بہت اچھی بات ہے. اب ان کو یہ بات کئی دفعہ ہماری ذرا مشکل نظر آتی ہے، بوجھ لگ جائے. چنانچہ ہوتا کیا ہے کہ جب بھی ایسا موقع آتا ہے، الحمدللہ ہم یہاں دارالاحسان میں بھی، یا جب کبھی ایسے موقع پر یہاں ہوتا ہے، پہلے بھی یہی کرتے رہے کہ اس دن ہم دوسری جگہوں سے رابطہ کرتے ہیں، پہلے اندازہ لگا لیتے ہیں کہ کہاں کہاں چاند نظر آنے کے چانسز رکھنا، پھر وہاں لوگوں کو ہم نے کئی دفعہ یہاں خود بھیجا کہ جائیں وہاں کسی اونچی منزل کے اوپر کھڑے ہو کے نا ذرا دیکھ کے چاند نظر آتا ہے یا نہیں آتا، ہم نے اس کام کی سنت پر عمل ہو سکتا. چنانچہ عید کے لیے الحمدللہ یہاں پر ہر منٹ میں 3 سے 4 کالیں آ رہی ہیں، ہر منٹ میں ادھر سے فون کر رہا ہے جی کب عید ہوگی، ادھر سے فون کر رہا ہے کب عید ہوگی، ہفتہ سے کیا ہیوسٹن تو کیا شکاگو تو کیا کیلیفورنیا سین فرانسسکو، وہاں سے لوگ فون کر کے پوچھتے ہیں دارالاحسان میں کہ عید کب ہوگی. اللہ کی شان، لوگ اپنی عبادت کو ضائع نہیں کرنا چاہتے، تسلی ان کی ادھر ہی ہوتی ہے تو وہ پوچھتے ہیں. اچھا ایک دفعہ میں فکر ہوئی کہ بھائی جب چاند نظر آنے کے سائنٹیفک طریقے ہوں تو ہم پتہ تو کریں. ہمیں پتہ چلا کہ واشنگٹن میں اسپیس رونیوں میں ہم کئی دفعہ گئے ہیں وہاں اس کو دیکھنے کے لیے، سائنس کا ایک عجیب جو ہے نا وہ دنیا ہے، تو اس کو دیکھنا چاہیے، ہر آنے والے کو دیکھنا چاہیے، وہاں چاند گاڑی بھی رکھی ہوئی ہے. وہاں پر ایک علیحدہ سیل بنا ہوا ہے، وہ کیا کرتے ہیں کہ وہاں کے جو سائنسدان ہیں ہر وقت وہ ریڈیو پر بتا رہے ہوتے ہیں کہ اس وقت سپیس میں کیا ہو رہا ہے، واٹ ہیپننگ ان دی سپیس، وہ اس کی کمنٹری بھی کر رہے ہوتے ہیں، جیسے گیم ہوتی ہے نا تو کمنٹری کر رہا ہوتا ہے بندہ. وہاں کے لوگ ہر چند منٹ کے بعد بتاتے ہیں اس وقت سپیس میں کیا ہو رہا ہے، مارس میں یہ ہو رہا ہے، تو چاند میں یہ ہو رہا ہے، تو سورج میں یہ ہو رہا ہے، تو فلاں میں یہ ہو رہا ہے. اس عاجز نے خود وہاں فون ملایا اور فون ملا کے ان کو کہا جی کہ آپ بتائیں کہ چاند کب نظر آئے گا، ہم نے روزے رکھنے اور ہمیں آپ کی ہیلپ کی ضرورت ہے. وہ تو ویسے ہی فون کرتے ہی پوچھتے ہیں کہ نا ہیلپ یہ سنتے جی بالکل، ہم تو آپ کی ہیلپ چاہتے ہیں. اب جب میں نے اسے بتایا کہ یہ پرابلم ہے میرا، تو انہوں نے کمپیوٹر سے دیکھ کے بتایا کہ اس وقت ایسٹرن سائڈ سے، یعنی یہ نیو یارک سائڈ جو ہے، کیلیفورنیا ویسٹرن سائڈ ہے، یہ ایسٹرن سائڈ ہے، ایسٹرن سائڈ سے فلاں 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 شہر میں چاند نظر آنے کے چانسز نسبتاً ریلیٹیولی زیادہ ہے. ہم نے کہا بھی نہیں، آپ ہمیں یہ بتائیں کہ یقینی طور پر آپ بتا سکتے ہیں کہ کہاں نظر آئے گا. یقین سے نہیں بتا سکتے. ہم نے کہا ٹھیک، کہنے لگے جی اگر آپ کو اس سے زیادہ ڈیٹیل چاہیے نا، ہمارے پاس تو ہے اتنی، تو آپ نیول آبزرویٹری سے رجوع کریں. اچھا نیوی والوں کو چاند کی ہر وقت لوکیشن کی ضرورت ہوتی ہے، کیوں؟ کہ جب ہائی ٹائڈ ہوتی ہے نا، 13-14 ہوتے ہیں نا چاند کی، 14-13-14-15، تو اس وقت اللہ تعالیٰ کی شان کے میگنیٹک فورسز کا ایسا تعلق ہے گریویٹیشنل فورسز کا کہ سمندر کی جو سائز ہے نا وہ بہت ہائی ہوتی ہے، ہائیسٹ سائز ہوتی ہے 1500، پھر چاند گھٹتا جاتا ہے تو سمندر میں کام ڈاؤن ہوتا جاتا ہے، جب بالکل ان کا نیو مون ہوتا ہے تو سمندر میں بالکل، تو چونکہ سمندر میں انہوں نے سفر کرنا ہوتا ہے، جہاز جانے ہوتے ہیں، تو ان کو پھر خیال رکھنا پڑتا ہے کہ کب ہائی ٹائڈ ہے کب نہیں ہے. تو وہ کلیم کرتے ہیں کہ وی ٹریس ایچ ان چوپری ٹریجیکٹری آف مون، وی ٹریس ایچ ان چوپری ٹریجیکٹری آف مون، ہم چاند کا جو مدار ہے اس کے ہر ہر انچ کو ہم ٹریس کر رہے تھے، ٹریک کر رہے تھے. تم نے مجھے نمبر دے دیا. تم نے کہا کہ سر آپ وہاں سے سیکھے. ہم نے کہا بہت اچھا, ہم تو ضرورت مند تھے, میں نے خود وہاں کو ملایا. میں نے کہا جی کہ آج میں یہ معلوم کرنا چاہتا ہوں کہ چاند کہاں پر یقینی طور پہ نظر آئے گا. اس نے کہا جی بات یہ ہے کہ میں آپ کو نہ سینٹرل کمپیوٹر میں ملا ہوں, آپ ان سے ہی سینٹرل کمپیوٹر میں کوئی لیڈی تھی, اس نے اسی کیا, وہ بھی کہنے لگی کہنا ہیلپ کی. میں نے اسے بتایا بھی میری یہ پرابلم ہے, آپ ہیلپ کریں. اس نے کہا میں آپ کو دیکھ کے بتاتی ہوں. اس نے کمپیوٹر سے دیکھ کے بتایا فلاں 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 جگہ چاند سے کتنے پرسنٹ ہیں, امید ہے نظر آئے گا. میں نے کہا نہیں مجھے نہیں امید والی بات چاہیے, مجھے گارنٹی والی بات چاہیے کہ آپ مجھے یہ کہیں کہ گارنٹیڈ فلاں جگہ نظر آئے گا, پکی بات. ہم نے کہا کہ ہم گارنٹی نہیں کر سکتے. کیوں گارنٹی نہیں کر سکتے؟ اس لیے کہ ہم لوگ تو چاند پہ قدم رکھ چکے, ہم لوگ تو چاند پہ قدم رکھ چکے, تو کیا اب چاند نظر ہی نہیں آتا؟ جب میں نے یہ بات کہی تو وہ کہنے لگی کہ آپ کچھ سائنس سمجھتے سمجھ سکیں گے؟ میں نے کہا ہمیں تھوڑی بہت سمجھ ضرور لوں گا. تو اس نے کہا کہ دیکھیں ہم لوگ جو چاند کو دیکھتے ہیں نا کہ یہ اس وقت کہاں جگہ ہے, یہ جو ڈسیزن لیتے ہیں یہ آنکھ سے دیکھ کے, دوربین سے دیکھ کے, ٹیلیسکوپ سے دیکھ کے نہیں ہوتا. سمجھے؟ نہ آنکھ سے دیکھ کے ڈسیزن ہوتا ہے, نہ یہ ٹیلیسکوپ سے دیکھ کے ڈسیزن ہوتا ہے. تو بھائی کیسے ہوتا ہے؟ اس نے کہا جی ایک میتھمیٹیکل سیٹ آف ایکویشن ہم نے ڈیولپ کر لیا, میتھمیٹیکل ماڈل ڈیولپ ہم نے کر لیا, اس کو کہتے ہیں ڈیجیٹل سیمولیٹر. وہ ہم نے ایک ڈیولپ کیا ہے, ہم ان ایکویشن میں جب ڈالتے ہیں کہ اس وقت چاند کا ہوگا تو کیلکولیٹ کر کے وہ بتا دیتا ہے کہ چاند کس جگہ ہوگا. ہم کیلکولیشن سے معلوم کرتے ہیں, دیکھ کے نہیں معلوم کرتے. پھر کہنے لگی کہ کیلکولیشن جو ہے نا اس میں ایکویشن جو ہے بہت ساری, اتنی زیادہ کہ ہزاروں کی تعداد میں ایکویشن ہے جو ماڈل ہے, اور اس ماڈل کے اندر 6000 ویریبلز ہیں. 6000 ویریبل ہیں, اور ان 6000 ویریبل میں سے ایک ویریبل کے بدلنے سے اینڈ ریزلٹ بدل سکتا ہے. اب کون گارنٹی کرے کہ 6000 ویریبل بالکل اسی طرح رہیں گے, کوئی تبدیلی نہیں آئے گی؟ نو ون کین گارنٹی. تو جب ہم وہ نہیں گارنٹی کر سکتے کہ ویری کریں گے یا نہیں, تو ہم اینڈ ریزلٹ کیسے گارنٹی کر سکتے ہیں؟ تو یہ ممکن ہی نہیں. میں نے کہا الحمدللہ میرے آقا اور سردار نے 1400 سال پہلے کہہ دیا کہ تمہیں ان سائنٹیفک چیزوں پہ ڈسیزن لینے کی ضرورت کبھی نہیں پڑنی, تو وہ لے رہے تو ہی لے رہے. تم چاند کو دیکھنا آنکھ سے تو تم جو ہے نا روزے شروع کر دینا, اور پھر چاند کو دیکھنا تو تم ادھر ادھر پڑ دینا. بات ختم. پھر اس نے مجھے بات اور سمجھا دی. اس نے کہا جی دیکھو جی چاند کا آربٹ ہے نا وہ دھاگے کی طرح نہیں ہے کہ یہ دھاگا ہے اور چاند نکل رہا ہے, یا ایک لوہے کی سلاخ ہے اس کا رنگ بنا ہوا ہے چاند اس پر چل رہا ہے. اس نے کہا نہیں. اس نے کہا اس کی مثال ہے کہ جیسے ایک 500-600 کاریں اکٹھی چلنے کا ایک موٹر وے ہوتا ہے جس پر 500 کاریں اکٹھی چل سکتی ہیں, اتنا کھلا موٹر وے ہے, اور اس موٹر وے کے اوپر ایک کار چل رہی ہے, اور وہ کبھی یوں بھی ہو جاتی ہے کبھی یوں بھی ہو جاتی ہے, مگر چل وہی رہی ہے اسی کے اوپر, رہے گی موٹر وے پر, لیکن کبھی اس کنارے پہ بھی آ سکتی ہے اور کبھی اس کنارے پہ, کبھی درمیان میں بھی ہو سکتی ہے. تو چاند کا مدار بھی اسی طرح کتنے کلو میٹر وائڈ ہے اور اس کے اندر وہ اوپر نیچے ہوتا رہتا ہے. میں نے کہا کیا مطلب؟ کہنے لگی ذرا سمجھے کہ جس طرح زمین میں زلزلے آتے ہیں اس طرح چاند میں بھی ارتھ کویک آتے ہیں, وہ مون کویک بن جائے. वो आते हैं। मुमकिन है कि हम कहें कि कंप्यूटर कहते हैं कि आज चांद नजर नहीं आएगा, ये उपक से कुछ किलोमीटर नीचे, मगर एन उस वक्त इसमें अल्लाह ताला के हुक्म से कोई मून क्वेक आ जाए तो ये जो हिलेगा तो थोड़ी देर के लिए ऊपर नजर आ जाएगा, थोड़ी देर के लिए ऊपर नजर आ जाएगा और हमारा आइडिया गलत हो जाएगा। या नजर आना था, अर्थक्वेक दूसरी सूरत में आ गया और इसमें नजर आने की वजह ये नीचे रह गया तो नजर आ ही नहीं सकता। यानी उसने डिसीजन ये दिया कि आप कभी भी 100% गारंटी के साथ नहीं कह सकते कि चांद यकीनन नजर आएगा। मोस्ट ऑफ द टाइम आप कह सकते हैं, मतलब 8 घंटे वक्त तो गुजरे नहीं नजर आएगा, पक्की बात। 20 घंटे हो गए पक्का नजर आएगा, ठीक बात। लेकिन दरमियान में अगर है तो उस वक्त आपने डिसीजन दे सकते हैं। तो मालूम हुआ कि जब एक चीज से हमेशा गारंटी से डिसीजन कर ही नहीं सकते, वो क्राइटेरिया बन ही नहीं सकती। तो क्राइटेरिया क्या बना फिर आकर? ये नबी इस्लाम ने फरमाया था, तुम निरोयते ही वह अक्सर निरोयते ही, तुम चांद देखना तो रोजे रखना और चांद देखना तो इफ्तार कर लेना। अल्हम्दुलिल्लाह 14 साल गुजरने के बाद भी वही उसूल चल रहा है। एक बात और ध्यान में रखें, एक होता है रियल टाइम और एक होता है रिलेटिव टाइम, समझे? एक होता है रियल टाइम और एक होता है रिलेटिव टाइम। रियल टाइम और रिलेटिव टाइम का तस्वीर दुनिया में सबसे पहले दीन इस्लाम ने देखी। बात बढ़िया है ना, बड़ा अहम मुद्दा है। रिलेटिव टाइम का तस्वीर सबसे पहले किसने पेश किया? दीन इस्लाम ने। जब साइंस की बुनियाद ही नहीं थी, जब अभी पहिया ही याद नहीं हुआ था, जब डायनमो ही नहीं बना था, जब पेपर ही नहीं याद हुआ था, उस वक्त 1400 साल पहले आज से दीन इस्लाम ने रिलेटिव टाइम का तस्वीर दे दिया। रिलेटिव टाइम क्या होता है? एक साइंसदान गुजरा है, आइंस्टाइन इसका नाम है, उसने थ्योरी पेश की जिसको कहते हैं थ्योरी ऑफ रिलेटिविटी। क्या कहते हैं? थ्योरी ऑफ रिलेटिविटी। तो थ्योरी ऑफ रिलेटिविटी में उसने एक इक्वेशन दी जिसको कहते हैं टाइम डायलेशन। तो उसने तस्वीर लिया जी कि टाइम डायलेट कर जाता है, उसने कहा जी ये एक फ्रेम ऑफ रेफरेंस है, मुमकिन है इसमें एक जो है ना दिन गुजरे और दूसरे फ्रेम ऑफ रेफरेंस में साल गुजर चुका, तो ये रिलेटिव टाइम होगा एक दूसरे का। कुरान मजीद में 1400 साल पहले था, कान यौमन इंदहु मिक़दार 50,000 सना। क़यामत का दिन वो दिन होगा कि उसका एक दिन क़यामत का दुनिया के 50,000 साल के बराबर होगा। अब ये रिलेटिव टाइम का तस्वीर है। क़यामत का एक दिन बना और यहां से कितने दिन बने? 50,000। 1400 साल पहले तो कोई तस्वीर नहीं कर सकता था, ये भी पॉसिबिलिटी है या नहीं? तो देखो दीन इस्लाम ने रिलेटिव टाइम बता दिया। हाँ, इस फ्रेम ऑफ रेफरेंस में 50,000 साल गुजर जाएंगे जबकि उस फ्रेम ऑफ रेफरेंस का एक दिन गुजरेगा। अच्छा, पहले ना लोग जो साइंस पढ़ते थे वो इससे बड़ा इतराज करते थे, दीन इस्लाम की इन बातों को ना वो कहते थे कि ये गप्पे वाली है, कहते थे कच्ची बातें खरीद हैं, ये कैसे हो सकता है इधर 50,000 साल वहां से एक दिन? वो मानते नहीं। लेकिन जब आइंस्टाइन ने टाइम डायलेशन की इक्वेशन दी तो उनको ये बात माननी पड़ गई। आज दुनिया का कोई साइंसदान ऐसा नहीं कि टाइम डायलेशन का इनकार करता है। इनकार कोई कर ही नहीं सकता, ऐसी पक्की बात है। अच्छा, उस टाइम डायलेशन की इक्वेशन में ना दो चीजें होती हैं, एक होती है वेलोसिटी ऑफ लाइट, यानी रोशनी जिस रफ्तार से चलती है, एक सेकंड में 186,000 मील प्रति सेकंड, तो एक है लाइट की स्पीड और एक है फ्रेम ऑफ रेफरेंस की अपनी स्पीड। तो उस इक्वेशन का मुद्दे जवाब यह है, जरा तवज्जो फरमाना, समझना आसान होगा कि अगर फ्रेम ऑफ रेफरेंस की स्पीड रोशनी की स्पीड से कम है, मुस्तकबिल आ रहा है, हम आगे की तरफ मूव कर रहे हैं, टाइम पास हो रहा है, आगे चल रहा है, जैसे अब रोशनी की स्पीड ज्यादा, हमारा फ्रेम ऑफ रेफरेंस स्लो, तो मुस्तकबिल आ रहा है। और वो कहते हैं कि जब फ्रेम ऑफ रेफरेंस की स्पीड वेलोसिटी ऑफ लाइट के बराबर हो जाए तो फिर टाइम एक जगह रुक जाता, वही टाइम रहेगा, हमेशा हाल रहेगा, मुस्तकबिल आ ही नहीं सकता, टाइम एक जगह बन गया, रुक गया था। और अगर फ्रेम ऑफ रेफरेंस की स्पीड वेलोसिटी ऑफ लाइट से बढ़ जाए तो माजी आना शुरू हो जाएगा, जो जिंदगी गुजर चुकी है ना तो वो टाइम आना चाहिए। ये उस इक्वेशन से ये बात साबित है। पहले लोग कहते थे कि ये जो मुसलमान कहते हैं कि जन्नत में हमेशा हमेशा रहेंगे, कैसे हो सकता है जी, वहां जन्नत में हमेशा असर का वक्त होगा, कहते हैं ना जी, न गर्मियों की दोपहर होगी न सर्दियों की रात होगी, जन्नत में एक वक्त होगा, जैसे असर का ठंडा वक्त होता है ना जी, मजे का, हमेशा वही वक्त रहेगा। लोग कहते थे देखो ये कैसे गप्पे मारते हैं, एक ही वक्त रहेगा, वक्त बदलता है। फिर जब हमने उनको कहा कि देखो भाई नबी अलैहिस्सलाम को अल्लाह ताला ने मेराज नसीब फरमाया, तो मेराज पर जब नबी अलैहिस्सलाम ऊपर तशरीफ ले गए, हदीस के पास में आता है जब आप लौट के वापस आए तो बिस्तर गर्म था, पानी वजू का गहरा था, यानी जैसे छोड़ के गए थे हर चीज वैसी की वैसी, और आप इतना सफर करके भी आ गए तो काफी रिश्ते भी हफ्ते थे। वो कहते थे देखो इसी देर में मक्का से पहुंचे मदीना, मदीना से पहुंचे मस्जिद अक्सा, वहां इमामत करवाई, फिर ऊपर चढ़े, फिर जन्नत की सैर की, फिर जहन्नम की सैर की, फिर अर्श की सैर की, लाहो कलम की सैर की, सारी सैरें करके जब वापस आए तो जी साई वही खड़ा था, लगाम डाल के चले गए, मजाक उड़ा था। गहरिया जहन के लोग इस बात का मजाक उड़ा था, मगर अल्हम्दुलिल्लाह कि अब ये पत्ता भी साफ हो गया। जब टाइम ड्यूरेशन इक्वेशन आई तो उस इक्वेशन से साबित होता है कि टाइम एक जगह रुक सकता है अगर फ्रेम ऑफ रेफरेंस की स्पीड वेलोसिटी ऑफ लाइट के बराबर है, तो टाइम रुक सकता है। अब साइंस ने सुप्रीम कर लिया, आज दुनिया का कोई साइंस काम नहीं कर सकता। इसमें मैं आपको दो मजे की बातें जरा बताता चलू, आप अब थक तो गए हैं, जब तक खत्म नहीं करूंगा तब तक बैठना पड़ेगा। देखें दो मजे की बातें ये, हदीस के पास में आता है कि नबी अलैहिस्सलाम को जब मेराज की रात ले जाने लगे तो आपके पास जबरील इस्लाम बुराक लेकर आए, तो जो लफ्ज है ना सवारी का, वो क्या लफ्ज इस्तेमाल हुआ, बुर्राक, बुर्राक बर्क से निकला, बर्क बिजली को कहते हैं, बिजली की तेज रफ्तारी से चलने वाली सवारी, चुनाचे बुर्राक मक्का मुकर्मा से लेके चला तो नबी के सामने फिर मदीना में उतर के जो रैली से आगे जो वादी है वहां पर नबी के सामने नमाज अदा करना, फिर वहां से बैतुल मुक़द्दस पहुंचे तो वहां अंबिया की नमाज, लेकिन उसके बाद फिर आप सल्लम का आसमान पर उरूज हुआ ऊपर, उस वक्त बुराक साफ नहीं था, उस वक्त क्या थी, साफ नहीं थी, बुराक नहीं था, एक और सवारी लाई गई और उस सवारी का नाम हदीस पाक में रफ रफ आता है कि रफ रफ सवारी लाई गई। रफ रफ कहते हैं एलिवेटर की तरह की कोई सवारी। आज देखिए ना 100 मंजिला बिल्डिंग हो तो आप एलिवेटर पे सवार होते हैं और वो चंद सेकंड के अंदर आपको 100वीं मंजिल पे उतार देती है। तो गुजरात जिसने हॉरिजेंटल सफर किया वो अलग सवारी थी, जिसने वर्टिकल सफर किया हदीस में उसके लिए अलग अलग रफ रफ का है। अल्लाह 1400 साल पहले क्या जरूरत थी, वही गुजरात आसमान से हफ्ते लेके चला जाता नहीं। हदीस के पास में आता है रफ रफ सवारी लाई गई नबी साहब उससे सवार हुए और वो सवारी शुरू करते उससे एलिवेटर नवा सवारी के ऊपर लेके चले गए। अच्छा ये बात चलो आगे समझ। फिर वहां पर कितना वक्त लगा अल्लाह जाने, मगर जब नबी इस्लाम वापस आए तो ऐसे लगता था कि जैसे वक्त गुजरा ही नहीं। वो पानी भी बह रहा था, वो बिस्तर भी गर्म था, वो फला। लेकिन आज आइंस्टाइन की इक्वेशन ने इस बात को साबित कर दिया कि फ्रेम ऑफ रेफरेंस की वेलोसिटी वेलोसिटी ऑफ लाइट के बराबर हो जाए तो वक्त थम जाता है, वक्त रुक जाता है। दूसरी मजे की बात यह सुने, हमारे यहाँ देहाती माहौल होता है तो देहातों में जो लोग होते हैं ना काश्तकार, तो वो अजानों के वक्त उठ के चले जाते हैं, नमाज पढ़ लेते हैं और उस वक्त जमीनों में ना अपने बैल निकाल के हल लगा के वो हल चलाते हैं सुबह सुबह ठंडे वक्त में, 4-5 घंटे हल चलाने में लगाते हैं वो। चुनाचे जब इशराक का वक्त हो जाता है ना उस वक्त तक वो मेहनत कर 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 करके थक चुके पसीने आ रहे होते हैं, उस वक्त उनको लस्सी पीने की तलब होती है, नाश्ते की तलब होती है और उस वक्त वो चाहते हैं कि नाश्ता लेके कोई हमारे पास आए। होता क्या है कि उनकी बीवियां वो भी अजानों के वक्त उठती हैं, वो पहले तो लस्सी बनाती हैं, फिर उसके बाद जब नमाज का वक्त हुआ पढ़ ली, फिर बच्चों का हुआ, फिर उन्होंने खाना बनाया, फिर बच्चों को खिलाया, बच्चों को उन्होंने स्कूल भेज दिया। इशराक के वक्त जब वो फारिग हो जाती है ना तो वो सोचती हैं कि हमारा मियाँ थक गया होगा, उसको अब नाश्ता वहाँ पहुँचा लें, तो वो मियाँ का नाश्ता बना के उसको अपने सर पे रखा और एक मटके के अंदर उन्होंने लस्सी डाली और वो चल पड़ी कि मियाँ को वहाँ जाकर खेत में नाश्ता करवा। इधर मियाँ साहब प्यास की शिद्दत की वजह से इंतजार में कि कब हमारा नाश्ता पहुँचेगा, तो जैसे ही वो दूर से देखते हैं ना जी कि बीवी आ गई नाश्ता लेके, तो जहाँ हल होता है ना उसको वो वहीं छोड़ देते हैं और आके ना नाश्ता पहले करते हैं और हल बाद में करते हैं। अब शायद लोग जो होते हैं ना वो जरा शायराना अंदाज में ना रंग भर देते हैं, जरा सील सील का चुनाचे एक शायर ने इसी मजमून को यूं बयान किया कि या लौंग दा लचकारा ते हालिया में हल रोक लिया। लौंग कहते हैं जो औरतें अपने नाक के अंदर वो एक कोका डालती हैं क्रिस्टल, वो चमकता है दूर से, धूप हो या कोई चीज दूर से चमकता है, उसको उर्दू में लौंग कहते हैं, पंजाबी में कोका कहते हैं। तो कहने वाले ने कहा कि भाई जब कोके का लश्कारा पड़ा ना तो हल चलाने वाले ने हल को वहीं पर रोक लिया और बैठना कर दिया। हम भी यही कहते हैं कि अल्लाह रब्बुल इज्जत के महबूब महबूब कुल जहां जब मेराज के लिए तशरीफ ले गए ते लौंग दाल लचकारा ते हालिया में हल रोक ले, हल चलाने वाले ने हल रोक लिए, कायनात का निजाम चलाने वाले ने फिर कायनात के निजाम को रोक लिया। अब मेरी महबूब की मुलाकात होगी जब वापस जाएंगे फिर गाड़ी आ गई। अब इस बात को समझना आसान तो अस्पताल पर समझना मुश्किल। तो देखिए अल्लाह रब्बुल इज्जत की कैसी रहमत है, ये दीन इस्लाम की हक्कानियत की दलील है कि रिलेटिव टाइम का तस्वीर इस्लाम ने पेश किया। دو مثالیں تو آج دے دی. ہمارا یہ ٹائم کے اوپر جو مضمون ہے انشاءاللہ یہ چلتا رہے گا. اب ہم اگلی محفل میں اسی مضمون کو جو بچہ سے وقت عزت ہی آگے لے کے چلیں گے. اللہ تعالیٰ ہمیں وقت کو دبانے کی توفیق عطا فرمائے.